الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله ناظرین کو ہماری طرف سے ذی الحجۃ الحرام کا بابرکت اور مبارک مہینہ بہت بہت مبارک ہو اس ماہ مبارک کے شروع کے 10 دن انشاءاللہ ہم اور آپ ساتھ ساتھ رہیں گے اور انشاءاللہ اس دوران ہم مفتیان اکرام سے بہت سارے احکام قربانی سیکھنے کی کوشش کریں گے تو آپ نے آخر تک اس پروگرام کو غور سے دیکھنا ہے کیونکہ کئی سارے ایسے مسائل ہوں گے جو شاید آپ کی زندگی میں بھی درپیش آئیں اور انشاءاللہ اس کا ہم شرعی جواب ہمارے مفتیان اکرام سے لیں گے پروگرام کا نام ہے احکام قربانی سب سے پہلے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم پر درود پاک پڑھنے کی فضیلت کو شامل کرتے ہیں اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالیٰ علیہ وسلم کے فرمان کا مضمون ہے جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے مدنی چینل کے ناظرین اللہ پاک کے پیارے نبی حضرت ابراہیم علیہ الصلاۃ والسلام نے 8 ذی الحجۃ الحرام کو ایک خواب دیکھا اور خواب میں کوئی کہنے والا کہہ رہا ہے کہ اللہ کے نام پر اپنے بیٹے کی قربانی کرو جب صبح ہوئی تو حضرت ابراہیم علیہ الصلاۃ والسلام نے اپنے اس خواب پر غور کیا اور سوچا کہ کیا یہ خواب واقعی اللہ کی طرف سے تھا یا کہ شیطان کی طرف سے اسی لیے 8 ذی الحجہ کے دن کا نام یوم ترویہ رکھا اب جب اگلی رات آئی یعنی 9 ذی الحجۃ الحرام تو آپ نے ایک مرتبہ پھر وہی خواب دیکھا اور جب صبح ہوئی تو آپ نے یہ جان لیا کہ یہ خواب اللہ پاک کی طرف سے ہے اس دن کا نام یوم عرفہ رکھا گیا اور جب پھر رات آئی تو ایک مرتبہ پھر آپ نے وہی خواب دیکھا اور آپ نے اپنے بیٹے کی قربانی کا ارادہ فرمایا اسی لیے 10 ذی الحجۃ الحرام کا نام یوم النحر رکھا گیا اب حضرت ابراہیم علیہ الصلاۃ والسلام نے اپنے بیٹے کو اپنے ساتھ لیا اور قربانی کی نیت سے گھر سے چل پڑے جب آپ سفر پر نکلے تو شیطان حضرت ابراہیم علیہ الصلاۃ والسلام کے پاس آپ کے کسی جاننے والے کی شکل میں آتا ہے اور آ کر کہتا ہے کہ کیا تم اپنے بیٹے کی قربانی کرنے کے لیے جا رہے ہو تو حضرت ابراہیم علیہ الصلاۃ والسلام نے فرمایا کہ کیا تم نے دیکھا ہے کہ کوئی باپ اپنے بیٹے کی قربانی کرے تو شیطان کہنے لگا کہ ہاں میں تمہیں دیکھ رہا ہوں کہ تم اپنے بیٹے کی قربانی کی نیت سے گھر سے نکلے ہو تو حضرت ابراہیم علیہ الصلاۃ والسلام نے فرمایا کہ اگر یہ حکم اللہ کا ہے تو پھر میں ابراہیم اللہ کا بندہ اللہ کے حکم کی فرما برداری کروں گا اب شیطان اپنا دوسرا حربہ اپنانے کے لیے پہنچتا ہے حضرت حاجرہ رضی اللہ تعالیٰ عنہا کے پاس اور حضرت حاجرہ رضی اللہ تعالیٰ عنہا کے پاس جا کر یہی بات دہراتا ہے کہ تم جانتے ہو کہ تمہارے شوہر تمہارے بیٹے کو لے کر کہاں گئے ہیں حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ وہ اپنے کسی کام سے لے کر گئے ہوں گے تو شیطان کہنے لگا کہ نہیں وہ تو تمہارے بیٹے کو قربانی کے لیے لے کر گئے ہیں تو آپ نے فرمایا کہ کیا تم نے دیکھا ہے کہ کوئی باپ اپنے بیٹے کی قربانی کرے شیطان کہنے لگا کہ حضرت ابراہیم سمجھتے ہیں کہ ان کو اس کام کا حکم اللہ کی طرف سے ہے تو حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ نے بھی وہی جواب دیا کہ اگر اللہ کا حکم ہے تو پھر اس کی پاسداری اور اس کی فرما برداری یہ تو ضروری ہے اب شیطان گویا یہاں سے بھی نامراد ہوتا ہے اور پہنچتا ہے حضرت اسماعیل علیہ الصلاۃ والسلام کے پاس اور آ کر کہتا ہے کہ تم جانتے ہو کہ تمہارے والد تمہیں کہاں لے کر جا رہے ہیں تو حضرت اسماعیل علیہ الصلاۃ والسلام نے جواب دیا کہ ابو کسی کام کے ساتھ لے کے جا رہے ہوں گے تو شیطان کہنے لگا کہ تمہارے والد تمہیں ذبح کرنے کے لیے لے کے جا رہے ہیں قربانی کرنے کے لیے لے کے جا رہے ہیں تو حضرت اسماعیل علیہ الصلاۃ والسلام نے بھی وہی بات دہرائی کہ کیا کسی باپ کو دیکھا ہے کہ وہ اپنے بیٹے کی قربانی کرنے کے لیے جائے شیطان کہنے لگا ہاں میں تمہارے والد کو دیکھ رہا ہوں کیونکہ تمہارے والد کو ایسا لگتا ہے کہ اس کام کا حکم انہیں اللہ کی طرف سے ملا ہے تو حضرت اسماعیل علیہ الصلاۃ والسلام آپ نے بھی وہی جواب دیا کہ اگر واقعی یہ حکم اللہ کی طرف سے ہے تو پھر میرے والد کو یہ کام کرنا چاہیے اب شیطان یہاں سے بھی نامراد ہوتا ہے حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام اللہ کا حکم حضرت اسماعیل علیہ الصلاۃ والسلام کے ساتھ شیئر کرتے ہیں اس بات کا ذکر خود قرآن مجید فرقان حمید میں ملتا ہے اور حضرت اسماعیل علیہ الصلاۃ والسلام کا وہ شاندار جواب کہ آپ مجھے صابرین میں سے پائیں گے اس کی پاسداری کرنے والوں میں سے پائیں گے۔ اب حضرت اسماعیل علیہ الصلوۃ والسلام اپنے والد سے کچھ باتیں شیئر کرتے ہیں اور واٹس کرتے ہیں کہ اے میرے بابا جان، جب آپ مجھے قربانی کے لیے لٹائیں تو میرا چہرہ زمین کی طرف کر دیجئے گا۔ اب حضرت اسماعیل علیہ الصلوۃ والسلام اپنے والد کی بارگاہ میں یہ عرض کرتے ہیں کہ آپ میرے ہاتھ پیر بھی باندھ دیجئے گا تاکہ درد کی وجہ سے، تکلیف کی وجہ سے میں اپنے ہاتھ پیروں کو بہت زیادہ نہ ہلا پاؤں۔ اور آپ عرض کرتے ہیں کہ میری والدہ کی بارگاہ میں آپ میرا کرتا دے دیجئے گا، شاید ہو سکتا ہے کہ میری والدہ کو میرے اس کرتے کی وجہ سے کچھ صبر مل جائے۔ گویا اللہ کی رضا میں آپ اپنے والد کے قدم بقدم تھے۔ اب حضرت ابراہیم علیہ نبینا علیہ الصلاۃ والسلام نے اللہ پاک کے حکم کی پاسداری کرنے کی نیت سے اپنے بیٹے کو لٹایا، اور جو باتیں باپ اور بیٹے کے درمیان طے ہوئی تھی عین اسی طریقے سے آپ نے اپنے بچے کے ساتھ عمل فرمایا، یعنی ہاتھ پیر بھی باندھ دیے گئے، زمین کے بل بھی لٹا دیا گیا، چھری کو بھی تیز کر لیا گیا۔
عید الاضحی، عید الاضحی، عید الاضحی، عید الاضحی۔
مفتی صاحب، احکام قربانی سلسلہ ہے، اور جو قربانی کا حضرت ابراہیم علیہ الصلاۃ والسلام کا پورا واقعہ جو ہے وہ میں نے شارٹ کر کے سنانے کی کوشش کی ہے۔ سوال آپ سے یہ ہے کہ یہ بتائیے کہ کیا قربانی کا تصور یہ حضرت ابراہیم علیہ الصلاۃ والسلام سے ہی اس کا آغاز ہوا ہے، یا اس سے پہلے بھی کوئی قربانی کا تصور تھا؟
قربانی تو ہر امت کے لیے، ابراہیم علیہ السلام سے ہی صرف قربانی نہیں، ہم جو عید قربان پہ قربانیاں کرتے ہیں
جی،
ان کی نسبت اور یہ ضرور حضرت ابراہیم علیہ السلام سے،
صحیح،
اس لیے حدیث میں سے سنت ابیکم ابراہیم فرمایا
جی۔
لیکن نفس قربانی اگر دیکھیں تو یہ تو اللہ پاک نے ہر امت کے لیے رکھی،
صحیح۔
اللہ تعالیٰ قرآن پاک میں ارشاد فرماتا ہے ولکل امۃ جعلنا منسکا لیذکر اسم اللہ۔ قربانی تو حضرت آدم علیہ السلام سے شروع ہے، یعنی حضرت آدم علیہ السلام کے دو بیٹوں نے جو قربانیاں دیں
جی،
تو وہاں سے ہی قربانی کہا جاتا ہے
جی۔
تو اگر یوں کہ تو ہر امت پر قربانی، البتہ طریقے کار مختلف،
صحیح،
یعنی قربانی رہی اللہ کی راہ میں جانوروں کو قربان کرنا، یہ رہا، یہ ایک مسلمانوں کا ایک شروع سے ہی اہل اسلام کا یہ طریقہ رہا ہے،
صحیح،
اور انداز مختلف۔ ہم جو عید قربان پہ کرتے ہیں تو یہ خاص حضرت ابراہیم علی نبینا و علیہ الصلاۃ والسلام، ان کی یہ مبارک سنت، مبارک طریقہ ہے جسے رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں وہ حکم ارشاد فرمایا۔
ماشاءاللہ، مفتی کفیل صاحب کی طرف چلیں گے۔ مطلب قربانی کے کچھ شرائط بھی ہیں؟
قربانی کی شرائط دو اعتبار سے، ایک قربانی کے جانور کی شرائط، اور ایک یہ کہ کس مسلمان پر قربانی واجب ہے۔
صحیح۔
تو مسلمان کے اعتبار سے ہم بات کریں تو وہ شخص جو کہ عاقل بالے ہو،
صحیح،
اور صاحب نصاب ہو،
صاحب
ملکیت میں نصاب کی مقدار حاجت اصلیہ سے زائد مال ہو،
صحیح،
چاہے وہ سونے کی صورت میں ہو، چاہے چاندی کی صورت میں، چاہے پیسہ، چاہے مال تجارت، چاہے پرائز بانڈ، یا اس کے علاوہ حاجت اصلیہ سے زائد کوئی سامان ہی کیوں نہ ہو،
صحیح۔
تو یہ تھوڑا سا یہاں پہ ذہن نشین رکھنا چاہیے، یہ زکوٰۃ اور اس کا فرق
والا سلسلہ نہیں ہے۔
ہاں، جیسے ہم زکوٰۃ میں تو یہ کہتے ہیں کسی شخص کے پاس اضافی پلاٹ رکھا ہوا ہے، بیچنے کے لیے نہیں خریدا ہوا اس نے، تو اس پلاٹ پر زکوٰۃ نہیں ہے، لیکن اس پلاٹ کی مالیت کی وجہ سے قربانی واجب ہو جائے گی،
صحیح۔
اسی طریقے سے آپ کے پاس جو ہے وہ اور گھر کے اضافی حاجت اصلیہ سے زائد، حتیٰ کہ اسکریپ بھی اگر آپ کے پاس اتنا پڑا ہوا ہے کسی چیز کا
کہ اگر وہ بیچیں گے اور مال پورا ہو جاتا ہے، نصاب
کی مقدار مال بن جائے گا، 52.5 تولہ چاندی کی مالیت کو پہنچ جائے گا، جس کی آج کل قیمت 1,40,000 سے 1,45,000 کے قریب ہے درمیان ہے، تو اب اس پر قربانی واجب ہو جائے گی۔ ایک اور شرط ہے کہ جو ایام نہر ہیں، قربانی کے جو دن ہیں، ان میں آپ مقیم ہو، مسافر شرعی نہ ہو،
صحیح،
یعنی اگر شرعی مسافر ہوں گے تو قربانی واجب نہیں ہوگی۔ تو یہ ہے قربانی کی شرائط کہ جس شخص پر قربانی واجب ہوتی ہے،
ٹھیک ہے۔ اور جانور کی شرائط کے اعتبار سے،
جانور کی شرائط کے اعتبار سے سب سے پہلی یہ کہ وہ جانور گائے، بیل وغیرہ، یہ جانور یا اونٹ ان جانوروں میں سے ہو۔ دوسرا عمر، سب سے پہلے کہ منیمم ان کی کم از کم عمر کتنی ہو، چھوٹا جانور بکرے وغیرہ کے اندر 1 سال، بڑے جانور گائے بیل میں 2 سال، اور اونٹ میں 5 سال عمر بیان کی گئی۔ البتہ جو مینڈھا یا دمبا ہوتا ہے وہ 6 ماہ کا ایسا جسامت والا کہ اگر اسے سال بھر والے مینڈوں کے درمیان کھڑا کیا جائے تو وہ ان جیسے ہی نظر آئے، تو وہ 6 ماہ کا بھی جائز ہے کہ اس کی قربانی ہو سکتی ہے۔ لیکن یہ صرف مینڈے کے لیے، دمبے کے لیے ہے، بکرے کے لیے ایسا نہیں ہے، یا بڑے جانور کے لیے ایسا نہیں ہے، ان کے لیے عمر پوری ہونا ہی ضروری ہے۔ تیسری چیز جو جانور میں دیکھی جائے گی وہ یہ کہ عیب سے پاک ہو، ایسا عیب نہ ہو جو کہ قربانی سے مانے ہو، یعنی رکاوٹ بنے۔ وہ عیب کون سے ہیں؟ वो ऐब ऐसे हैं जैसे अगर उस जानवर का कान कटा हुआ है तो अगर तिहाई से ज़्यादा, 1/3 से ज़्यादा, आसान लफ्ज़ों में 33% आप समझ लें कि भाई 33% से ज़्यादा अगर कटा हुआ है तो उसकी कुर्बानी नहीं होगी। इन अयूब से भी उसका पाक होना ज़रूरी।
बाज़ों का सिर्फ जानवर की खूबसूरती, जानवर की जसामत, जानवर का ये देख के तो ले आते हैं
जी,
ऐब उसमें मौजूद है।
सही।
तो अमीर अहले सुन्नत दामत बरकात मुनालिया का रिसाला है अबलो घोड़े सवार,
सही,
उसमें वो अयूब भी बयान किए हुए, वो निसाब भी बयान किया हुआ है, एक अहम रिसाला है कि जिसे सब पढ़ें।
कुर्बानी कर रहे हैं वो तो ये रिसाला जरूर हासिल करें। मकतबतुल मदीना से आप इसे हदीयतन तलब भी कर सकते हैं और दावत इस्लामी की वेबसाइट से इसे फ्री ऑफ कॉस्ट आप डाउनलोड भी कर सकते हैं, और साथ ही साथ इसमें कुर्बानी करने का तरीका भी लिखा है और दुआ भी लिखी है, तो ये बहुत सारी चीज़ें आपके लिए आसान हो जाएंगी। कुछ खरीदार भी यहाँ पर मौजूद हैं, उनसे भी कुछ सवाल शामिल करते हैं।
ईद कुर्बान।
अस्सलाम वालेकुम रहमतुल्लाह। हम लोग मदनी चैनल से हैं
माशाल्लाह,
और मदनी चैनल पे हमारा 10 दिन का प्रोग्राम पूरा चलता है एहकाम कुर्बानी के नाम से, तो उसमें कुर्बानी के मसाइल जो शरई सवाल होते हैं तो वो अल्हम्दुलिल्लाह इसमें शामिल करते हैं हम लोग। कोई सवाल आपके जहन में है?
अभी हम लोगों ने जानवर चेक किया था ना, उसके सींग कटे हुए, उसके लिए क्या हुक्म है कि उसकी कुर्बानी होगी या नहीं होगी?
कुर्बानी के जानवर के सींग के हवाले से हुक्म ये कि अगर जड़ से नहीं उखड़ा हुआ, ऊपर से कटा हुआ है तो कुर्बानी जायज या हरज नहीं है। जड़ से उखड़ा हुआ है और जख्म भी अभी भरा नहीं है तो कुर्बानी जायज नहीं है, और अगर जख्म भर गया है तो अब ऐसी सूरत में उसकी कुर्बानी हो सकती है।
मैं चाहूंगा, पीछे एक जानवर है जो मुझे ऐसा लग रहा है कि उसके भी सींग बने हुए हैं, तो ये जरा बताएं मुफ्ती साहब,
ये जख्म नहीं बना हुआ, ये कटा हुआ है, बिल्कुल किनार से कटा हुआ है ना, तो इसकी कुर्बानी हो जाएगी, इसमें हरज नहीं है। लेकिन जिसका जख्म, जिसको अंदर से उखाड़ देते हैं, जिसको सींग उखाड़ना कहते हैं, और जख्म अपनी जगह मौजूद ही हो, अभी भरा ना हो, तो उसकी कुर्बानी जायज नहीं
होगी।
अगर कोई कुर्बानी वाला आता है जानवर लेने के लिए, उसको कैसे पता चलेगा कि इसके सींग जो है वो जड़ से उखड़े हुए नहीं है? जानवर के सींग काटे जाते हैं, उसका कुछ टाइम पीरियड होता है, उसको दवाई लगाई जाती है, उसके बाद उसके अंदर की हड्डी जो बाहर निकल आती है, उसके बाद वो जख्म भरता है, तो वो तो सींग की पूरी हड्डी निकल गई जड़ से, तो उसके बारे में आप क्या कहेंगे?
जड़ से भले निकल गई है, जख्म उसका ठीक हो चुका है, उसमें खून नहीं बह रहा, उसमें कोई जख्मी हालत में वो नहीं है, तो उसकी कुर्बानी हो जाएगी।
ऐबदार नजर नहीं आ रहा, जैसा कि हमने ये जानवर देखे हैं, गर्चे इनके सींग कटे हुए हैं, अब बालों से छूट गए हैं,
ऐब था वो ऐब खत्म हो गया। मतलब कुछ जानवर ऐसे होते हैं, कभी कोई ऐसी चोट आ गई,
सही,
बिलफर्ज कोई हुआ ऐसा, चोट आ गई, लेकिन एक वक्त आता है कि वो पूरा भर जाता है, सब जख्म ठीक हो गया, तो ऐब था वो ऐब खत्म हो गया।
सही।
कुछ ऐब ऐसे होते हैं कि जो वापसी नहीं हो सकते, मसलन किसी की दुम कट गई,
जो ठीक नहीं हो सकते,
ठीक नहीं हो सकते, अब दुम कट गई तो अब दुम जोड़ी जा सकती है, दुम कोई असल उसकी वो बकायदा नहीं होती,
आ नहीं सकती,
आ नहीं सकती। तो अगर दुम किसी की कट जाए जानवर की, और दुम उतनी कटे कि जो शरीयत में कुर्बानी के लिए मना किया, जिसको ऐब शुमार किया है, 1/3 से जायद, मसलन अगर कोई जानवर की अगर दुम है बिलफर्ज 18 इंच कह रहे हैं,
अच्छा 18 इंच,
1.5 फीट की, हम
डेढ़ फीट
की,
ठीक है,
अब 18 इंच किया, तो अब इसमें अगर किसी के जानवर की 6 इंच,
ठीक है,
या इससे कम ये अगर कटी है तो उसकी कुर्बानी हो जाएगी।
अच्छा,
और अगर 6 इंच से जायद कटेगी तो ये होगी 1/3 से जायद,
ठीक है,
तो फिर उसकी कुर्बानी नहीं होगी।
यानी उसकी दूम का साइज पूरा लिया जाए और उसके 3 हिस्से कर लिए जाए, और उस 3 हिस्से में से अगर एक हिस्सा कटा हुआ है तो कुर्बानी हो जाएगी,
हो जाएगी,
और अगर एक हिस्से से कम भी कटा हुआ है तो भी कुर्बानी हो जाएगी, और अगर एक हिस्से से थोड़ा सा भी ज्यादा कटा हुआ है तो फिर कुर्बानी नहीं होगी,
कुर्बानी नहीं। अच्छा, दूम में बाल शामिल नहीं,
अच्छा
वो शामिल है।
बहुत से लोग आते हैं, सवाल करते हैं, वो कहते हैं इसकी कुर्बानी जायज नहीं है, आपने सींग निकाल दिए, और ये क्लियर बात है कि इसके सींग जड़ से ही निकलते हैं, कोई भी ऐसे नहीं कि ऊपर से कट जाता है। बाज़ वक़्त कुछ लोग होते हैं कि ऊपर से काट के फाइल कर देते हैं। इस जानवर के सींग ब्लैक के अंदर है, वो गुलाबी के अंदर सींग है उसके, वो आपको गुलाबी नजर आ रहा है, कटे हुए दोनों के जड़ से ही है।
इसका आसान फार्मूला मुफ्ती साहब ने ये दे दिया ना कि अगर गर्चे के जड़ से निकले हुए हों लेकिन जख्म साफ हो जाना चाहिए, जख्म अगर उसका सही हो गया तो अब उसकी कुर्बानी जायज़ हो जाती है। ये आपके लिए भी अच्छा हो गया, इस क्लिप को रख लीजिएगा, जब भी कोई आपका ऐसा कोई खरीदार आए जो कहे कि नहीं भाई जड़ से निकले हुए हमें नहीं चाहिए, तो उसको आप दिखा देना कि ये मुफ्ती साहब ने, मदनी चैनल के मुफ्ती साहब ने बताया है कि कुर्बानी जायज़ हो जाती है।
हमारा पूरा फतवा इस पे दारुल ताले सुन्नत की वेबसाइट पर अपलोड है, वेबसाइट आप दारुल ताले सुन्नत की से जाके ये सींग वाला मसला निकाल के वैसे ही अपने पास आप मोबाइल में सेव कर लें, जो हो इसको दिखा दिया करें। जब ये छोटे होते हैं तो, और कुछ वीडियोस मैंने भी देखी हैं, बाद का ड्रिल भी चलाते हैं, बाद का तो और भी कुछ इस तरह के प्रोसेस होते हैं, तो ये एक जानवर के लिए बहुत सख्त तकलीफ वाला अमल है।
सींग निकाले जाते हैं ना, तो इनको पहले जो है एक
इंजेक्शन लगाया,
वो अपनी गनूदगी के आलम में होते हैं, उसके बाद इनके सींग निकाले जाते हैं, वो सींग एक तरीके से काटे ही जाते हैं, इसके बाद इनको जो भी कोयला वगैरह होता है उससे हल्का सा जला के ताकि वो इसका जख्म सूख जाए।
करते क्यों हैं, सींग क्यों निकालते हैं,
लोगों की एक डिमांड है।
एक सवाल हमारे ये सोबान अत्तारी भाई हैं, जरा इनसे भी लेते हैं।
जी, वहाँ पीछे दो जानवर लड़ते लड़ते एक को कट लग गया, तो अब उसकी कुर्बान खून निकल रहा है, लेकिन अब उसकी कुर्बानी होगी नहीं होगी?
जी मुफ्ती साहब, कुर्बानी के लिए जानवर लेकर आए हैं या मंडी में ऐसे जानवर मौजूद हैं कि जो आपस में उन्होंने लड़ाई की है और एक ने दूसरे को जख्मी कर दिया है, तो क्या अब उसकी कुर्बानी जायज है या नहीं है, हो सकती है नहीं हो सकती?
ये जो कह रहे हैं कट लगा है, तो असल में एतबार ये देखा जाएगा कि वो कट कैसा लगा है। बाद कट तो हम जानवर लेके भी जाते हैं ना, तो ट्रक से भी उतरते हुए कील लग गया, कुछ लग गया जिससे उसकी टांग या कोई उज्व ऐसा डैमेज नहीं हुआ।
सही।
तो अगर तो इस तरह के देखिए, ये छोटा ऐब तो पैदा हुआ।
सही।
बेहतर तो यही है कि छोटा सा छोटा ऐब भी ना हो।
ना हो।
लेकिन कुछ अयूब ऐसे होते हैं कि जो कुर्बानी के लिए कुर्बानी हो जाएगी, और कुछ ऐब ऐसे होते हैं कि कुर्बानी नहीं होगी।
सही।
तो इन चीजों को देखकर ही इसका फैसला हो।
सर, एक बच्चा मैंने पाला था 2013 पे बड़ी मोहब्बत के साथ।
ठीक है।
जब बच्चा मैंने 2013 में बेचा है ना, जब कुर्बानी हुआ है ना, दूसरे दिन जो मेरे ख्वाब में आया है वो बच्चा।
ठीक है
जी जी, नींद में। इसका कोई सवाल दो।
अच्छा, वो बच्चा आपके ख्वाब में आया है?
वो ख्वाब में आया सर।
लेकिन पाला तो 2013 में नहीं होगा ना, उससे दो साल पहले पाला होगा।
2013 में बेचा था, दो साल पहले पाला था
और 2013 में उसको बेचा था।
बेचा था,
फिर वो आपके ख्वाब में आया?
वो ख्वाब में आया सर।
चले मुफ्ती साहब, ये बताएं कि अब जो है वो ये बेचा हुआ बैल ख्वाब में आ गया, क्या करें?
ख्वाब में आ गया तो कोई ऐसी बात नहीं। आप बाज़ूकात ये कि जिस जानवर से जैसे हम अपने बच्चों से प्यार करते हैं,
दिली उन्सियत होती है,
उन्सियत होती, तो जानवरों से भी एक उन्सियत हो जाती है, एक ऐसा ताल्लुक जानवरों से रहा हुआ है। और जानवरों में कई ऐसे जानवर जो हैं वो जिनको जैसे ये बोलें बच्चा,
बच्चा
तो वो अपना बच्चा कहते हैं उनको, एक तरह का एक मोहब्बत की अलामत है। और इनके अगर ख्वाब में भी वो
अच्छा,
कितने अरसे आते रहे फिर खत्म हुआ?
सर ये दो दिन आया है, इरादा था 2014 में बेचूंगा, जब वो जमील भाई थे ना, उसने बोला बेटा अभी जो बिक रहा है ना बेच दो, माशाल्लाह।
सही है,
मोहब्बत बहुत सी हो बच्चे।
अब ये बताएं नफा हुआ कि नहीं हुआ?
नहीं, नफा हुआ माशाल्लाह,
बचा के गया ना,
बहुत पैसे,
अल्लाह का शुक्र अदा करें, किसी और जानवर से फिर मोहब्बत कर ले, फिर उसको पाले,
सब में मोहब्बत है।
अच्छा मुझे ये बताएं, चलिए आपसे एक सवाल करता हूं, मैं आपसे सवाल करता हूं
जी जी,
कभी कोई ऐसा जानवर हो जिसको बेचकर आंसू बह गए हो?
बिल्कुल, देखा,
क्या ऐसा हुआ
है? हुआ है सर।
क्या हुआ था?
सर एक बच्चा मेरे पास लाल बादशाह था ना।
अच्छा
जी, एक
उसका नाम लाल बादशाह रखा था?
जी जी, एक लाल खान रखा हुआ था।
अच्छा, एक लाल खान था।
जी जी, 20 दिन मैंने वो बच्चा रोका हुआ था सर, शाम के टाइम 6:30 बजे जो उसके आंसू में पानी आ रहा था, मैंने बच्चे को बोला, मैंने बोला बच्चा ये जोड़ी आज बिक जाएगी।
अच्छा
जी जी, शाम के टाइम 6:30 बजे आंसू आ रहे थे बच्चे से।
अच्छा अब साहब ये बताएं कि जो जानवर इन्होंने बेचा और बेचने के बाद नफा भी हुआ, लेकिन उसकी मोहब्बत में आंसू गिर गए, सवाब मिलेगा?
ठीक है, ये तो एक जानवरों के साथ एक नरम दिली है इनकी ना, नरम दिली, रहम दिली की पहचान है और एक अलामत है। और कहीं वो आपने अपनी कुर्बानी के लिए तो नहीं रखा था, फिर आपको ख्वाब में आ रहा है आपने बेच दिया?
कुर्बानी के लिए नहीं रखा।
हाँ, क्योंकि ये मसला याद रखना है
जी,
कि अगर कोई शख्स जानवर खरीदे ही अपनी कुर्बानी के लिए,
सही है,
अपनी कुर्बानी के लिए जानवर खरीदा है उसने, तो अब अगर तो वो मालदार हैं
सही,
तो भी उसके लिए उसको चाहिए कि वो कुर्बान करे।
सही।
लेकिन अगर वो बदल कर उससे अच्छा लाना चाहे तो ये ऑप्शन है, लेकिन ये नहीं कि बदल कर नफा कमा ले।
सही।
बदल कर नफा कमा ले ये नहीं, यानी ये हुक्म है मालदार गनी शख्स के लिए।
सही।
और अगर कोई ऐसा शख्स है कि जिस पर शरण कुर्बानी वाजिब नहीं है,
सही है,
उसने कुर्बानी की नीयत से खरीद लिया,
सही,
तो उस पर उसी मुतय्यन जानवर की कुर्बानी लाजिम होगी, उसको बदलने की भी इजाजत नहीं है, और कुछ आला ले अदना ले उसके बराबर का ले कोई इजाज़त नहीं है, वो जो मुतय्यन जानवर है उसी को वो खुद कुर्बान करे। तो बहरहाल जानवरों की ये मोहब्बत की एक अलामत है।
एक बड़ा वो जो है ना सवाल हमारे माशरे में बचपन से सुनते हुए आ रहे हैं कि जब चांद रात आती है, यानी चांद रात तो खैर उसको नहीं कहेंगे, लेकिन उर्फ़ आम उसको चांद रात ही कहा जाता है, ईद से पहली रात, ठीक है, तो अब ये कहा जाता है कि उस रात को जानवर को जिसने सुबह ज़िबा होना होता है उसको छुरियाँ नज़र आती हैं, तो क्या वाकई ऐसा होता भी है? कोई शरही इसका कोई मिलता है कि जानवरों को छुरियां नजर आती हैं या उसके आंसू बह जाते हैं?
ऐसा नहीं है, जानवर को कोई ऐसी छुरियां नजर नहीं आती, ये सब बचपन में हमने भी सुना है
ना?
सब यही कहते थे और जानवर को देखते थे, हाँ छुरियां नजर आ रही हैं। बाद को जानवर थक कितना जाता है, जैसे हम मंडी में है ना, तो ये जानवरों को आम रूटीन से ज्यादा खड़ा किया जाता है,
शक्त होती है, सही।
और फिर अभी गाहक आए, अभी हमने देखा बैठे हुए थे,
फिर उसको उठाया
कुछ का हमने इंटरव्यू लेना था
उसको
उठाया हमने, कुछ के गाहक आए उन्होंने उठाया।
सही।
और फिर सारा दिन यूं, मैंने सारा दिन तो थोड़ा इनको दिन में धूप है तो सुकून मिलता होगा, रातें तो इनकी इसी गुजर जाती।
सही।
तो जानवर थक जाते हैं, यदि मोहल्लों में भी जो चलाते हैं बच्चे चलाते हैं जानवर थक जाता है,
इसलिए वो थोड़ा सा वो है।
तो बाकी ये कोई ऐसी बात नहीं है कि जानवर को छुरियां नजर आ रही हैं तो जानवर रो रहा है, ऐसा नहीं है। हाँ, जानवर रोते जरूर हैं।
आपने जानवर पाले हैं, ये बताया कभी आपके जानवर रोए हैं?
मेरा ख्याल ऐसा कोई तजर्बा नहीं है अपने जानवरों को देखने का रोते हुए।
सही।
अलबत्ता जानवरों में भी रहम और शफकत का पहलू तो है।
अच्छा।
हाँ, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये इरशाद फरमाया है कि अल्लाह तबारक व ताला की रहमत के 100 हिस्से हैं।
हाय हाय हाय।
और अल्लाह तबारक व ताला ने एक हिस्सा तमाम मखलूक में तकसीम फरमाया, और उसी एक हिस्से की वजह से वाशी जानवर भी
अपनी
औलाद से मोहब्बत करते हैं।
क्या बात है।
तो रहमत और शफकत का पहलू इनमें भी है, बिलखसूस औलाद पर। देखें कैसा वाशी जानवर होता है, लेकिन अगर अपना बच्चा आ जाए तो उसको दूध भी देगा, और गाय है तो आराम से खड़ी हो जाएगी, बैल है तो वो भी उसके ऊपर शफकत करेगा। तो ये शफकत वाला पहलू, रहमत वाला पहलू जानवरों में भी मौजूद है।
मेरा ये सवाल है, ये जो जानवरों को हार वगैरह और ये जो पाँव में पहनाए जाते हैं, तो यार ये पहनाना जायज़ है? मतलब पहना सकते हैं इस तरह
तरह तरह की जो है वो सजावट के सामान करते हैं, क्या ये करना दुरुस्त है या ये फजूल खर्ची में आएगा?
नहीं नहीं, फजूल खर्ची तो नहीं है। देखे दो तरह की चीज़ें हैं कि हार पहनाने, ये जैसे इनको भी हार पहनाए हुए हैं, मुख्तलिफ और जानवर भी जो हैं उनको लोग बड़ा सजाते हैं।
सही है।
तो ये तो जानवर की एक ताजीम है, कुर्बानी के जानवर की ताजीम है।
अच्छा।
तो इसमें तो कोई हर्ज वाली बात नहीं है। अलबत्ता ये जो घुंघरू हैं, ये जो बजने वाली जो चीज़ें हैं
वगैरह,
जी हाँ, तो अगर इनमें भी कोई अच्छी नीयत रखी जाए जानवर के हवाले से, और बतौर ख़ास हिफाजत की भी एक पहलू है कि घर में बंधा हुआ है और जानवर ऐसा है कि चलो बज रहे हैं तो नजर तो आ रहा है घर में मौजूद है,
जी ये घर में बहुत बड़ा सिलसिला होता है,
ये हिफाजत भी तो है।
जी जी,
इस हिफाजत की घर से अगर कोई बांधते हैं, पहनाते हैं, तो इसमें वो भी कोई हर्ज नहीं है।
सही।
और इस तौर पर भी पहनाते हैं कि जानवरों में बच्चे भी रगबत और शौक से इनको पकड़ते हैं, लेके जा रहे हैं, और ये कुर्बानी के एजाज का लोगों पर भी इजहार हो रहा है, तो भी ठीक है। ये भी अब देखें, ये जानवर को भी जैसे ये पहनाए हुए हैं, इस तरह घुंघरू पाजेब वगैरह पहनाते हैं, इनमें एक चीज़ का ख्याल रखना बहुत ज़रूरी है कि तंग नहीं हो। ऐसे नहीं पिछले सालों के रखे हुए जानवर आपने अच्छा खासा लिया हुआ है और आप उसको जो है ना वो भाई जैसे जैसे ही आप इसको पहनाना ही है, तो जानवर को तकलीफ नहीं पहुँचनी चाहिए उसके बैठने से, चलने से। ऐसी चीज़ें पहनाएं कि जिससे जानवर खुद तकलीफ़ में ना आए और वो उसे ढीले डाले पाँव में, यानी पूरे आ जाएं। ऐसे नहीं कि उसकी खाल से खून निकल रहा हो या कुछ तकलीफ़ हो रही हो, इन चीज़ों का बहरहाल ख्याल रखना होगा।
ये जो बकरी है, अगर ये दान में पूरी हो तो ये छोटा जानवर भी कुर्बान किया जा सकता है?
जी मुफ्ती साहब, अगर ये गरचे कद में छोटी है और दांत में पूरी है, जो कुर्बानी के शराइत हैं वो पूरे होते हैं, तो क्या इसकी कुर्बानी जायज़ होगी नहीं होगी?
जी, अगर इसकी शराइत पूरी हैं, यानी उम्र के एतबार से ये पूरी है और दो दांत वाली है, तो इसकी कुर्बानी जायज़ है।
अच्छा, इतनी छोटे की भी?
जी, असल में
गोश्त क्या निकलेगा वो सब?
वो गोश्त के ऊपर नहीं है। खैर, एक इतबार से तो ये हदीस पाक में फरमाया गया कि अफजल ये है कि वो ज़्यादा कीमत वाला हो
और ज़्यादा गोश्त वाला, सही। अच्छा मुफ्ती साहब, ये भी बताएं कि ये जैसे रेट तो बताएंगे 20 लाख रुपए और बेच देंगे 2 लाख रुपए में, तो ये ऐसा करना कि क्या क्या कहेंगे इसको?
देखिए, ये तो तिजारत है,
ठीक है,
और जो ताजर है वो नफा कमाने के लिए ही उसने जानवर रखा हुआ है।
सही है।
अब वो उसकी चीज है, वो जितना भी रेट बताए
नफा जरूर कमाए, डराए तो नहीं ना 20 लाख रुपए। हाँ, के वो डरा रहा है।
लेकिन ऐसा भी नहीं है कि कोई 20 लाख ऐसे ही पकड़ा देता है,
मिलते भी नहीं है।
सामने वाला भी बार्गेनिंग करता है, जिसके पास पैसा है या शौकीन है या जिसको चीज पसंद आ गई वो ले भी लेता है।
वैसे भी कहते हैं ना कि शौक का कोई मोल नहीं है।
जी, ये लोगों के मिजाज के एतबार से भी बाज़ुकात गाहक को देखते हुए बोल देते हैं।
सही।
कि बहुत सारे ऐसे भी होते हैं कि जो दे देते हैं। जैसे अब ये देखें, अमीर अहले सुन्नत की आदत है कि आप जब कुर्बानी का जानवर लेते हैं, आपने कई दफा
ऐसा गाहक तो जो है ना वो तलाश करता होगा व्यापारी,
हज की कुर्बानी हो या बकरीद की कुर्बानी हो, तो उसमें जो मांगा जाता है ना उसमें कोई कमी नहीं करवाते।
क्या बात।
और वो दे देते हैं, तो नीयत ही होती है کہ یہ اللہ تبارک و تعالیٰ کے راستے میں قربان ہونے والا جانور ہے تو اس کی کوئی قیمت نہیں ہے، جتنا بھی اس کے اوپر خرچ کر دیا یہ کم ہے۔ بہرحال تاجروں کو عام لوگوں کا بھی لحاظ رکھنا چاہیے،
رکھنا چاہیے۔
اچھا اس میں بھی یہ ہوتا ہے جیسے نارمل منڈی میں جائیں گے نا تو نارمل منڈی میں اتنے ایسا نہیں ہے کہ اتنا ڈبل ٹرپل ریٹ بتائیں،
اچھا
وہ تھوڑا بہت ہی یعنی قریب قریب ہی ہوتا ہے،
ٹھیک ہے۔
تو اب نارمل بکروں میں، لیکن یہ جو کیٹل فارم ہیں باقاعدہ یہ جو اس طرح کی جگہیں ہیں تو ظاہر ہے یہاں یہ ڈبل ٹرپل بھی بتا دیتے ہیں بعد اوقات۔
آپ کو کتنے ریٹ بتائے تھے اور کتنے میں سودا ہوا ہے؟
بارگیننگ تو ہر جگہ ہوتی ہے،
وہ تو ہوتی ہے،
ان کا بھی ریٹ تو ہوتا ہے نا بنانے کے لیے کہ بھائی یہ ریٹ بولنا ہے ہمیں۔
اچھا ہمارا دماغ بنا ہوا ہوتا ہے،
ہمارا جو دماغ بنا ہوا ہوتا ہے ہم اس سے بات کرتے ہیں، یہ اپنے ریٹ سے بات کرتے ہیں، الحمد للہ سودے ہو جاتے ہیں،
سودے ہو جاتے ہیں۔ اصل تو یہ ہے کہ لینے والا بھی دل سے لے رہا ہوتا ہے، اس کو بھی پتا ہے کہ اللہ کی راہ میں خرچ کرنا ہے،
دینا ہے، تو دونوں سائڈ سے اوپر نیچے ہو کے سودا بن جاتا ہے۔
آپ کا سودا بن گیا،
انشاءاللہ نہیں بنے گا تو زبردستی بنا کے چلے،
زبردستی بنا کے ہم نے نیت کر لی ہے۔ اچھا بہت سارے جانور دیکھے ہیں کہ جس میں اضافی چیزیں ہوتی ہیں، جیسے مثال کے طور پہ ٹانگے پانچ ہو گئی، ٹھیک ہے، سنگ جو ہے وہ ٹرپل ہو گئے، چار چار سنگ بھی دیکھے، اور پچھلے ہم وہ اس میں ایک فارم میں گئے تھے تو وہاں پر تو بالکل ایسا لگ رہا تھا جیسے اس کے سینگ ایسے ہیں، اس کے منہ پر
ہیلمٹ
بنا ہوا ہے۔ تو ایسے اگر کوئی اضافی اس پر جانور پر کوئی چیزیں نکل آئیں، پاؤں نکل آیا، سینگ نکل آیا، تو کیا اس کی قربانی جائز ہوتی ہے؟
قربانی میں فرق نہیں پڑے گا، کیونکہ جتنی چیزیں اس کے عیب والی جو شمار کی جاتی ہیں، جو اس سے ریکوائرمنٹ ہیں کہ چار ٹانگیں تو اس کی پوری ہو، اگر اس میں سے کوئی ٹانگ گئی ہوئی ہے، ٹوٹی ہوئی ہے، کٹی ہوئی ہے، تو وہ قربانی نہیں ہوگی۔
مطلب چار کی پانچ تو چل سکتی ہے،
ہاں
چار کی تین
تین نہیں چل سکتی، تین نہیں، یہ عیب شمار ہوگا۔ تو اور ویسے بھی جس کی پانچ ہوں تو وہ کوئی عیب نہیں ہے، بلکہ قیمت کے اعتبار سے تو وہ زیادہ مہنگا ہو جاتا ہے، جس کے اندر بھی اس طرح کی چیز ایکسٹرا ہو
گئی،
یونیک ہو جائے۔ اب سینگ عموماً دو ہوتے ہیں، تین آ جائیں تو تین سینگ آئیں گے تو وہ اس کی یونیک بن،
دیکھیے
بالکل اس کی قیمت الگ ہو جاتی ہے، تو وہ کوئی عیب نہیں ہے۔
قربانی کے لیے جانور خریدا اور آتے ہوئے، لاتے ہوئے یا گھر آنے کے بعد وہ جانور کو کوئی چوٹ لگی، وہ گر گیا، اس کی ٹانگ ٹوٹ گئی، فریکچر ہو گیا، تو اب کیا کریں گے، کیا ہوگا، قربانی ادا ہوگی نہیں ہوگی، یا اس کا علاج بھی کر لیں، تھوڑا سا ایسا ہو بھی جائے پھر؟
جی اس کا علاج کریں، اور اگر وہ جانور ایسا گرا ہے کہ چل کر قربان گاہ تک جا سکتا ہے،
صحیح،
تو اس صورت میں اس کی قربانی ہو جائے گی،
لنگڑا کر جائے گا تو بھی
ہو جائے گی،
اچھا
قربان گاہ تک چل کر جا سکتا ہوں،
ٹھیک ہے،
اس پہ وزن بھی ڈال رہا ہوں،
اچھا،
کیونکہ دو طرح کے عیب ہیں، ایک عیب جو ہے پہلے سے موجود ہے،
ٹھیک ہے،
اور ایک یہ ہے کہ اس کو لاتے ہوئے یا قربان گاہ لے جاتے ہوئے عیب پیدا ہوا۔
یعنی قربانی کے لیے لینے کے بعد اگر اس میں کوئی عیب پیدا ہوا ہے اور ایسا ہوا ہے کہ جو مطلب قربانی میں مانے نہ ہو تو پھر اس کی قربانی ہو جاتی ہے،
قربانی ہو جاتی ہے۔
اگر کوئی جانور اندھا یا بھینگا ہو تو اس کی قربانی ہوگی؟
اگر کوئی جانور اندھا ہو گیا، بھینگا ہو گیا یا کانا ہو گیا تو کیا اس کی قربانی ہو سکتی ہے؟
دیکھیں اندھے جانور کی تو قربانی نہیں ہوگی، چاہے وہ ایک آنکھ سے بھی اندھا ہوا اس کی قربانی نہیں ہوگی۔ اچھا کانا، ایسا جانور جس کا کانا پن ظاہر ہے، اس کی بھی قربانی نہیں ہوگی۔ اچھا جس کی نظر سلامت ہے لیکن ہے بھینگا، دیکھتا دوسری طرف ہے، اس کی قربانی ہو جائے گی۔ بہرحال اندھا جانور ہو، چاہے ایک آنکھ سے یا دونوں آنکھوں سے، تو اس جانور کی قربانی جائز نہیں، یہ عیب ہے۔
جی تو ناظرین، آج کا پروگرام آپ نے ملاحظہ کیا، امید ہے کہ بہت کچھ سیکھنے کا موقع ملا ہوگا۔ اللہ سے دعا کرتے ہیں کہ جو سیکھا اس پر ہمیں عمل کی بھی توفیق نصیب فرمائے، اور شریعت مطالعہ کے مطابق اپنی قربانیاں پوری کرنے کی سعادت اور توفیق نصیب فرمائے۔ ہمیں اجازت دیں گے، آپ سے کل پھر ملاقات ہوگی، سیم ٹائم سیم چینل، انتظار کیجیے گا، مدنی چینل دیکھتے رہیے، صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔
نہیں ہے عمل کوئی نگر میں خدا کو قربانی سے بھی